بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم لعلكم تهتدون۔ ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ 13 اسلامی گنتانت ایران کی آواز، آج منگلوار ہے، جنوری کی 5، جماد الاول کی 21 اور دئی کی 16 تاریخ۔ شروتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سب سے پہلے آپ انتراشٹریہ سماچار سنیں گے، اس کے پشچات دینک کاریکرم ہوگا راجنیتک چرچا، اس کے پشچات آپ سنیں گے کاریکرم انمول باتیں، اور اس کے پشچات ہوگا ساپتاہک کاریکرم افغانستان داعش کا نیا بسیرہ، اور سبھا کا انتم کاریکرم ہوگا قرآنی قصے۔ شروتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ محمد مہدی سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کا کہنا ہے کہ ایران کا کہنا ہے کہ جنرل قاسم سلیمانی کی ہتیا سرکاری آتنکواد کا نمونہ ہے۔ بھارت میں جنرل قاسم سلیمانی کی برسی کے اوسر پر انیک کاریکرم آیوجت ہوئے ہیں۔ سعودی عرب نے قطر کا گھیراؤ ختم کرنے کا فیصلہ کیا۔ پوری دنیا میں کشمیر منا رہے ہیں سوادھینتا ادھیکار دیوس، اور پاکستان نے کہا ہے کہ کشمیر کا سمرتھن جاری رکھیں گے۔ اور اب آپ وستار سے سماچار سنیے۔ ایران کے سنسد سبھاپتی نے کہا ہے کہ جنرل قاسم سلیمانی کی ہتیا سنگٹھت سرکاری آتنکواد کا نمونہ ہے، اور ایران و عراق کی راشٹریہ سمپربھتا کا کھلا الگھن ہے۔ محمد باقر قالیواف نے وشو کے کچھ دیشوں کے سنسد سبھاپتیوں اور راشٹر سنگھ کے مہاسچیو کے نام پتر میں کہا ہے کہ امریکی سرکار نے 3 جنوری 2020 میں ایک سنگٹھت آتنکوادی حملہ کر کے اسلامی گنتنتر ایران کے ایک ورشٹھ کمانڈر جنرل قاسم سلیمانی اور ان کے ساتھیوں کو بغداد کے انتراشٹری ہوائی اڈے کے اسینک چھتر میں میزائل حملہ کر کے شہید کر دیا۔ سنسد سبھاپتی نے کہا کہ جنرل قاسم سلیمانی عراقی سرکار کے آدھیکارک نمنترن پر عراق گئے تھے۔ انہوں نے کہا کہ ایران کے اس ورشٹھ سینک کمانڈر نے عراقی سرکار اور دیش کے سشستر بلوں کے ساتھ آتنکوادی گروہوں سے مقابلے میں الیکھنیہ بھومکا نبھائی ہے۔ اسی پرکار انہوں نے جنرل قاسم سلیمانی کو شہید کیے جانے کو راشٹر سنگھ اور انتراشٹری کنونشن کے خلاف بتایا، اور بل دے کر کہا کہ اس آتنکوادی حملے سے آتنکواد سے مقابلے ہیتو وشو سمدائے کے پریاسوں کو گہرا آگھات لگا ہے، اور انتراشٹری استر پر شانتی و سرکشا استھاپت کرانے ہیتو پریاس گمبھیر خطرے میں پڑ گئے ہیں۔ ایران کے سنسد سبھاپتی نے امریکہ کے آتنکوادی حملے کی بھرتنا کی، اور وشو سمودائے اور وشو کے سانسدوں سے بل دے کر کہا ہے کہ اس پرکار کی آتنکوادی گھٹنا کو روکنے کے لیے گمبھیر پریاس کیا جانا چاہیے۔ ईरान ने इंटरपोल से मांग की है कि अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप सहित 48 अमेरिकी अधिकारियों को गिरफ्तार किया जाए। ईरान की न्यायपालिका के प्रवक्ता गुलाम हुसैन इस्माइली ने मंगलवार को एक प्रेस कॉन्फ्रेंस में बताया कि अंतर्राष्ट्रीय पुलिस संस्था इंटरपोल से मांग की गई है कि वो ट्रंप और 47 अमेरिकी अधिकारियों को गिरफ्तार करे जिनका पिछले साल कुद्स फोर्स के कमांडर जनरल कासिम सुलेमानी की हत्या में रोल है। इस्माइली ने बताया कि ये अपराध अंजाम देने वालों को सजा दिलवाने के लिए ईरान पूरी गंभीरता से कोशिश कर रहा है। 3 जनवरी 2020 को अमेरिकी ड्रोन विमान से मिसाइल हमला करके जनरल कासिम सुलेमानी, इराक की हश्दुशाबी नामक फोर्स के डिप्टी कमांडर अबू मेहदी अल मुहंदिस और उनके साथियों को बगदाद के अंतर्राष्ट्रीय हवाई अड्डे के समीप शहीद कर दिया गया था। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। ईरान की सशस्त्र सेना के सुप्रीम कमांडर के सलाहकार ने कहा है कि ईरान ने फोर्दू परमाणु केंद्र में जो 20% यूरेनियम का संवर्धन आरंभ किया है, वो परमाणु समझौते के तहत अपने वचनों का पालन न करने वाले देशों के प्रति ईरान की न्यूनतम प्रतिक्रिया है। ब्रिगेडियर जनरल हुसैन देखान ने ट्वीट किया कि परमाणु हथियार अप्रसार संधि NPT के अनुसार इस्लामी गणतंत्र ईरान को 20% से अधिक यूरेनियम के संवर्धन में सीमितता नहीं है। दूसरी ओर ईरान की परमाणु ऊर्जा संस्था के प्रमुख ने 1000 नए सेंट्रीफ्यूज M2IR लगाने की सूचना दी और कहा कि कानून के अनुसार 1000 M2IR और 6IR सेंट्रीफ्यूज मशीन लगाएंगे और हमने M2IR का निर्माण आरंभ कर दिया है। परमाणु ऊर्जा संस्था के प्रमुख अली अकबर सालही ने आज ईरान के महान परमाणु वैज्ञानिक शहीद फखरी जादे के चेलम के अवसर पर आयोजित शोक समारोह में पत्रकारों से वार्ता में कहा कि हम शहीद फखरी जादे की सेवाओं को याद रखने के लिए तेहरान के शोध संयंत्र का नाम शहीद फखरी जादे के नाम पर रखना चाहते हैं। उन्होंने परमाणु ऊर्जा की गतिविधियों को बयान करते हुए कहा कि बुशहर में 2 परमाणु बिजली घर बनाने के संबंध में विस्तृत पैमाने पर गतिविधियां आरंभ हो गई हैं। उन्होंने कहा कि इन दोनों संयंत्रों के निर्माण पर लगभग $10 अरब खर्च आएगा, जबकि देश के अंदर कोई ऐसा प्रोजेक्ट नहीं है जिसका मूल्य $10 अरब हो। इस्लामी गणतंत्र ईरान की सेना ने पहली बार सबसे बड़े सैन्य ड्रोन विमानों का अभ्यास शुरू किया है। ये अभ्यास सिमनान प्रांत के सार्वजनिक क्षेत्र में सशस्त्र सेना की उपस्थिति में सैकड़ों की संख्या में UAV ड्रोन विमानों को शामिल करके किया जा रहा है। इस्लामी गणतंत्र ईरान की सेना की ऑपरेशनल कमान के डिप्टी कमांडर एडमिरल सैयद मोहम्मद मुस्वी ने मंगलवार को सेना के सबसे बड़े UAV ड्रोन विमानों के अभ्यास के सभी पहलुओं पर प्रकाश डाला। उन्होंने कहा कि ईरान इस समय UAV ड्रोन विमानों के क्षेत्र में दुनिया के सबसे शक्तिशाली देशों में से एक है। सैयद मोहम्मद मुस्वी ने कहा कि सेना के सबसे बड़े UAV ड्रोन विमानों के अभ्यास में थल सेना, रक्षा, वायुसेना और नौसेना के ड्रोन विमान वास्तविक युद्ध के मैदान में अंजाम दी जाने वाली कार्रवाई की तरह अपने मिशन को पूरा करेंगे। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। कोरोना वायरस पहले से ही ब्रिटेन में तबाही मचाए हुए था, वहीं अब नए स्ट्रेन ने लोगों के दिल की धड़कनों को और बढ़ा दिया है। ब्रिटिश प्रधानमंत्री बोरिस जॉनसन ने ब्रिटेन में फिर से लॉकडाउन लगाने की घोषणा की है। प्राप्त रिपोर्ट के अनुसार ब्रिटेन में नए स्ट्रेन के बढ़ते प्रकोप को देखते हुए इस देश के प्रधानमंत्री बोरिस जॉनसन ने सोमवार को कहा कि इंग्लैंड के लगभग 56 मिलियन लोग पूर्ण लॉकडाउन में वापस लौटेंगे। ये लॉकडाउन संभवतः फरवरी के मध्य तक लागू रहेगा ताकि तेजी से फैल रहे कोरोना के नए स्ट्रेन को रोका जा सके। अपने संबोधन में उन्होंने कहा कि ये लॉकडाउन बुधवार को लागू हो जाएंगे। इसके तहत बुधवार को सभी स्कूल भी बंद हो जाएंगे। उनकी तरफ से ये घोषणा स्कॉटलैंड की तरफ से हुई घोषणा के बाद सामने आई है। ब्रिटेन में कोरोना वायरस से सबसे अधिक मृत्यु दर के कारण आबादी के 3/4 लोग अर्थात 4,40,00,000 लोग पहले से ही कठिन प्रतिबंधों को झेल रहे हैं। भारत की राजधानी दिल्ली सहित पूरे देश में ईरान के महान योद्धा शहीद जनरल कासिम सुलेमानी, शहीद अबू मेहंदी अल मुहंदिस और उनके अन्य वफादार साथियों की पहली बरसी पर लगातार कार्यक्रमों का आयोजन का सिलसिला जारी है। प्राप्त रिपोर्ट के अनुसार ईरान के महान योद्धा शहीद जनरल कासिम सुलेमानी इराकी स्वयंसेवी बल हशदुश शाबी के उप कमांडर शहीद अबू मेहदी अल मुहंदिस और उनके 8 अन्य वफादार साथियों की शहादत की पहली बरसी के मौके पर भारत की राजधानी दिल्ली सहित अलग अलग शहरों और इलाकों में लगातार कार्यक्रमों का आयोजन जारी है। इस बीच दिल्ली के मुस्तफाबाद में ऑल इंडिया शिया काउंसिल और अंतर्राष्ट्रीय अहले बैत संगठन की ओर से आयोजित एक कार्यक्रम में जहां बड़ी संख्या में धर्मगुरुओं और आम जनता ने भाग लिया, वहीं इस कार्यक्रम में भारत में ईरान के राजदूत अली चगीनी भी शामिल हुए। इस्लामी गणतंत्र ईरान के राजदूत अली चगीनी ने लोगों को संबोधित करते हुए कहा कि शहीद जनरल कासिम सुलेमानी ने इंसानियत की रक्षा में अपना बलिदान दिया है और इसलिए आज पूरी दुनिया उनको एक महान योद्धा के नाम से याद कर रही है। यह समाचार आप रेडियो तेहरान से सुन रहे हैं। भारत की मोदी सरकार द्वारा बनाए गए विवादित नए कृषि कानूनों के खिलाफ एक महीने से अधिक समय से चल रहे गतिरोध को दूर करने के लिए किसान संगठनों और 3 केंद्रीय मंत्रियों के बीच सोमवार को हुई 7वें दौर की बात भी बेनतीजा रही। प्राप्त रिपोर्ट के अनुसार भारत में पड़ती कड़ाके की ठंड और बारिश के बीच इस देश का किसान लगातार विवादित नए कृषि कानूनों के खिलाफ अपना आंदोलन जारी रखे हुए है। वहीं 4 फरवरी वर्ष 2021 सोमवार को किसानों और मोदी सरकार के बीच हुई बैठक एक बार फिर बेनतीजा रही और सरकार ने एक नई तारीख देकर वार्ता समाप्त कर दी। ब्रिटेन से शुरू हुए कोरोना वायरस के नए स्ट्रेन का संक्रमण भारत में लगातार बढ़ता जा रहा है और देश में नए कोरोना स्ट्रेन के संक्रमितों की संख्या 58 हो गई है। भारतीय मीडिया में आने वाले समाचारों के अनुसार कोरोना वायरस के नए स्ट्रेन का संक्रमण भारत में लगातार बढ़ता जा रहा है और NIV पुणे लैब में 20 नए मामले सामने आए हैं। इसके बाद भारत में नए कोरोना स्ट्रेन के संक्रमितों की संख्या 58 पहुंच गई है। दुनिया भर में रहने वाले कश्मीरी आज के दिन को स्वाधीनता अधिकार दिवस के रूप में मना रहे हैं और संकल्प दोहरा रहे हैं कि कश्मीर के आंदोलन को भारत से मुक्ति पाने तक जारी रखा जाएगा। उल्लेखनीय है कि संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद ने 5 जनवरी 1949 को एक प्रस्ताव पारित किया था जिसमें कश्मीरियों को अपना भविष्य निर्धारित करने के अधिकार को मान्यता दी गई थी। पाकिस्तान के प्रधानमंत्री इमरान खान ने कश्मीरियों से सहानुभूति व्यक्त करते हुए कहा है कि हम राष्ट्रसंघ और उसके सदस्य देशों को ये याद दिलाना चाहते हैं कि कश्मीरी लोगों से जो वादा किया गया है अभी उसे पूरा किया जाना बाकी है। इसी बीच पाकिस्तान के राष्ट्रपति ने कहा है कि संयुक्त राष्ट्र संघ को 72 साल पहले किए गए अपने वादे पर अमल करना चाहिए और स्वाधीनता के अधिकार का सम्मान किया जाना चाहिए और इस अधिकार का इनकार वास्तव में इंसानी आजादी और मानवाधिकार के अंतर्राष्ट्रीय कन्वेंशन का भी इनकार है। और अंत में ये समाचार कि कुवैत के विदेश मंत्री ने सोमवार रात को एक बयान जारी करके बताया है कि सऊदी अरब सोमवार से कतर के लिए अपनी जमीनी, हवाई और समुद्री सीमा खोल देगा। अल जजीरा टीवी की रिपोर्ट के अनुसार कुवैत के विदेश मंत्री अहमद नासिर अल मोहम्मद अस-सबाह ने बताया कि कुवैत नरेश शेख नवाफ अल अहमद अल जाबिर अस-सबाह ने फारस की खाड़ी सहयोग परिषद की बैठक से पहले कतर नरेश और सऊदी नरेश से फोन पर बात की। उन्होंने कहा कि फोन कॉल के दौरान हर किसी ने एकता और दोबारा मिलने के लिए उत्सुकता जताई और वे सम्मेलन में समझौते पर हस्ताक्षर करेंगे। कुवैत के विदेश मंत्री ने कहा कि सऊदी अरब और कतर ने कुवैती नरेश के उस प्रस्ताव पर सहमत जताई है कि हवा, समुद्र और जमीनी सीमाएं सोमवार शाम से खोल दी जाएंगी। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
انمول باتیں۔
دوستو، پروگرام انمول باتیں لے کے محمد علی قمی حاضر ہے۔ آج کے پروگرام میں ہم کرودھ و غصے کے بارے میں چرچا کریں گے۔ کرودھ ایسی چیز ہے جو انسان اور جانور سب میں پائی جاتی ہے۔ کرودھ کا ہونا اور نہ ہونا دونوں ضروری ہے۔ مثال کے طور پر اگر کوئی کسی پر اتیاچار کر رہا ہے یا اسے مار رہا ہے تو اس سمے کرودھ ضروری ہے۔ اگر آپ ایسے درشیہ کو دیکھیں اور اس پر آپ کو کرودھ نہ آئے یا کم سے کم دل میں اپرسن نہ ہو تو کوئی بھی سبھ انسان آپ کو اچھی نظر سے نہیں دیکھے گا۔ اس وقت شاید سبھ انسان کہے کہ آپ اور پشوؤں میں کوئی انتر نہیں ہے۔ اس لیے اس پرکار کے اوسروں پر کرودھ کا آنا ضروری ہے، لیکن زیادہ تر لوگ ان اوسروں پر کرودھت ہو جاتے ہیں جہاں کرودھت نہیں ہونا چاہیے اور سیما سے زیادہ غصہ ہو جاتے ہیں۔ حدیث میں آیا ہے کہ بہترین لوگ وہ ہیں جنہیں دیر سے کرودھ آتا ہے یا غصہ آتا ہے اور شیگھر راضی ہو جاتے ہیں۔ حضرت علی علیہ السلام دعائے کمیل میں مہان ایشور سے کہتے ہیں کہ ہے وہ جو شیگھر راضی ہو جاتا ہے اسے معاف کر دے جس کے پاس تجھ سے دعا کرنے کے علاوہ کوئی وکلپ نہیں ہے۔ مہان ایشور کی پرسنتا کے لیے غصے کو پی جانا بہت اچھی عادت ہے۔ یہ وشیشتا اتنی اچھی ہے کہ ساتویں امام کی پرسدھ اپادھی ہی کاظم پڑ گئی، اس پرکار سے کہ کاظم کو امام موسیٰ علیہ السلام کے نام کا بھاگ سمجھا جانے لگا۔ جب بھی امام موسیٰ علیہ السلام کا نام لیا جاتا ہے تو اس کے ساتھ کاظم بھی لگایا جاتا ہے، یعنی امام موسیٰ کاظم علیہ السلام کہا جاتا ہے۔ پیغمبر اسلام کا کتھن ہے کہ بے شک کرودھ شیطان سے ہے، یعنی کرودھ شیطان کی عادتوں میں سے ہے۔ شیطان کو آگ سے پیدا کیا گیا ہے اور آگ کو پانی سے بجھایا جاتا ہے۔ تم میں سے جب بھی کسی کو غصہ آئے تو وہ وضو کرے۔ عام طور پر جب انسان غصے میں ہوتا ہے تو بہت سے کاریہ یا ایسی باتیں کہہ جاتا ہے جو اسے نہیں کہنا چاہیے۔ کرودھ میں کہی جانے والی باتیں یا کاریہ اس کے لیے سمسیاؤں اور پچھتاوے کا کارن بنتے ہیں۔ حدیث میں ہے کہ بہادری کا شکھر بندو یہ ہے کہ جب انسان غصے میں ہو اور اس کا غصہ بہت زیادہ ہو جائے اور غصے سے اس کا چہرہ لال ہو جائے کنتو وہ اپنے غصے پر نینترن کر لیتا ہے۔ اسی پرکار حدیثوں میں غصے کو بہت برا ساتھی کہا گیا ہے، کیونکہ وہ انسان کے دوشوں و کمیوں کو ظاہر کر دیتا ہے اور برائیوں کو نکٹ کر دیتا ہے۔ عام طور پر جب انسان غصے میں ہوتا ہے تو دل کی بات کہہ دیتا ہے، اس لیے بہت سے لوگ دل کی بات اگلوانے کے لیے سامنے والے کو غصہ دلانے کی کوشش کرتے ہیں۔ حضرت علیہ السلام فرماتے ہیں کہ صحیح کو سمجھنے میں سب سے شکتیشالی وہ ویکتی ہے جو کرودھت نہ ہو۔ ایسا بہت ہوتا ہے کہ غصے میں لیا گیا فیصلہ غلط ہوتا ہے اور اس فیصلے سے فائدہ پہنچنے کے بجائے نقصان ہو جاتا ہے۔ امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ وہ مجھ سے نہیں ہے جو غصے میں اپنے آپ کو نینترن میں نہیں رکھتا۔ اسی طرح حدیثوں میں غصے کو ہر برائی کی جڑ بتایا گیا ہے، کیونکہ انسان بہت سے گناہ غصے کی حالت میں ہی کرتا ہے۔ اگر وہ اپنے کرودھ پر نینترن رکھے تو بہت سے گناہوں سے بچ رہے گا۔ بڑے کھیت کے ساتھ کہنا پڑتا ہے کہ ہمارے سماج میں ایسے بھی لوگ ہیں جو دوسروں کو غصہ دلاتے ہیں اور دل ہی دل میں خوش ہوتے ہیں کہ میں نے امک ویکتی کو غصہ دلا دیا اور اس غصے کی حالت میں اس نے ان کاریوں کو انجام دے دیا جنہیں نہیں کرنا چاہیے تھا۔ جو انسان اس پرکار کا کاریہ کرتے ہیں واسطو میں وہ شیطانی اکساوے کا شکار ہے، پرنتو ان میں سے ادھکانش اس بات کو نہیں سمجھتے ہیں کہ وہ شیطان کے ہاتھوں کا کھلونا بن چکے ہیں۔ روچک بات یہ کہ اس پرکار کے لوگ خود کو عقل مند اور دوسروں کو مورکھ سمجھتے ہیں، جبکہ واستوکتا یہ ہے کہ کسی سبھیہ و مومن کو بے وقوف سمجھنے والے خود مورکھ ہوتے ہیں مگر وہ اس بات کو نہیں سمجھتے۔ حدیث میں ہے کہ جو آپ سے تین بار غصہ ہو اور ایک بار بھی آپ کے بارے میں اپشبد نہ کہے اور آپ کی برائی نہ کرے تو ایسے انسان کو اپنا دوست بنانا چاہیے۔ امام جعفر صادق علیہ السلام فرماتے کہ مومن جب غصے میں ہوتا ہے تو سچ و حق کی سیما سے باہر نہیں جاتا، اور جب خوش ہوتا ہے تو غلط کی سیما میں داخل نہیں ہوتا، اور جب شکتیشالی و سکشم ہو جاتا ہے تو اپنے حق سے ادھک نہیں لیتا۔ دوستو، آج کے پروگرام کا وقت یہیں پر ختم ہوتا ہے۔ اجازت دیں، خدا حافظ۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हूं। कायम रिजवी का सलाम स्वीकार कीजिए। फिलिस्तीन में भी शहीद कासिम सुलेमानी की याद मनाई जा रही है, जिसमें समाज के हर वर्ग के लोग हिस्सा ले रहे हैं। ईरान ने मादक पदार्थों की तस्करी को रोकने के लिए अब तक हजारों संघर्षकर्ताओं की कुर्बानी दी है। कोरोना के नए स्ट्रेन के कारण ब्रिटेन में ICU भर चुके हैं। ये वे विषय हैं जिनको आज हम कार्यक्रम में शामिल करेंगे। فلسطینیوں نے ایک سور میں اعلان کیا ہے کہ وہ شہید سلیمانی کے مارگ پر چلتے ہوئے سوتنترتا تک سنگھرش جاری رکھیں گے۔ ایک رپورٹ کے ساتھ اپستھت ہیں رویش زیدی۔
فی مشہد مہیب و بحضور
شہید جنرل قاسم سلیمانی کی شہادت کی پہلی برسی پر غزہ میں فلسطینی پرتیرودھ کرتاؤں نے پرتیرودھ کے لیے کی جانے والی ان کی سیواؤں کے سمان میں ایک غزہ میں ہونے والی اس کانفرنس میں بھاگ لینے والے فلسطینیوں نے پرتیرودھ کے مارگ کو آگے جاری رکھنے پر بل دیا۔
نشہد لہ من المرج الظہور،
میں گواہی دیتا ہوں کہ شہادت کے دن تک فلسطینیوں کے پرتیرودھ کا ہر سمبھو ڈھنگ سے سمرتھن کیا جائے۔ آشا کرتے ہیں کہ فلسطین کو آزادی ملے اور بیت المقدس میں ہم ان کے لیے دعا کریں۔
المشارکت السیاسیت الواسعت جاءت،
اس سمیلن میں شہید جنرل قاسم دوارا اپنی بیٹی زینب کے نام فلسطینیوں کے لیے لکھے گئے خط کو پڑھا گیا۔ اس خط کے ایک بھاگ میں آیا ہے کہ شہید جنرل سلیمانی نے فلسطین سے پریم کے ساتھ کس طرح اپنے بچوں کی پرورش
كان يربي ابنائه على حب فلسطين،
ان الشعب الفلسطيني وفي،
فلسطيني شهيد جنرل قاسم سليماني کے پرتی وفادار ہیں۔ ان کو پتہ تھا کہ فلسطین کی آزادی مسلمانوں اور عرب دیشوں کی آزادی کی کنجی ہے۔
انه كان مؤمنا ايمانا،
وہ ایک مومن انسان تھے جس نے فلسطین کے مارگ میں قدم بڑھایا۔ ان کو پتہ تھا کہ زیر شاسن کینسر کا ایک پھوڑا ہے جسے سماپت ہونا چاہیے۔
لم يعد ارتباط الفلسطينيين بالشهيد قاسم سليماني،
شہید جنرل قاسم سلیمانی کے ساتھ جنتا کے سمبندھ کو نکارا نہیں جا سکتا۔ فلسطینیوں نے شہید جنرل قاسم سلیمانی سہیت پرتیرودھ کے کمانڈروں کے پرتی اپنی وفاداری کا اعلان کیا ہے کہ فلسطین کی سوتنترتا کے لیے ان کے مارگ پر آگے بڑھتے رہیں گے۔ غزہ فلسطین سے IRIB کے لیے ابراہیم احمد کی رپورٹ۔
مادک پدارتھوں کی تسکری اور اس کے پھیلاؤ کو روکنے کے لیے ایران لمبے سمے سے سنگھرش کر رہا ہے۔ اس بارے میں بتا رہے ہیں ساتھی محمد علی قومی۔
مادک پدارتھوں سے سنگھرش کرنے والی پولیس کے پرمکھ کی پاکستان یاترا کے دوران آج جنرل کریمی نے اس دیش کے مادک پدارتھ معاملوں کے منتری سے بھینٹ وارتا کی۔ اس بھینٹ وارتا میں پاکستان میں ایران کے راجدوت بھی موجود تھے۔ سنیکت میکنزم، انوبھووں و سوچناؤں کا آدان پردان اور اسی طرح پرشکشن دینے جیسے مدوں پر دوپکشی چرچا کی گئی۔
ہمارا اور ایران کا اگر ہم
ایران اور پاکستان کے بیچ سہیوگ مادک پدارتھوں کی تسکری کو سماپت کرنے کی بھومیکا پر شش کر سکتا ہے۔ اس بارے میں ایران نے اچھا کام کیا ہے۔ ہم سیماؤں کو نینتت کرنے اور مادک پدارتھوں کی تسکری روکنے کے لیے ایران کے انوبھووں سے لابھ اٹھانے کے اچھک ہیں۔ جنرل کریمی نے بتایا کہ مادک پدارتھوں سے سنگھرش میں ایران کے 4,000 فوجی شہید اور 12,000 گھائل ہوئے ہیں۔ انہوں نے مادک پدارتھ پکڑے جانے کے بارے میں کہا، اسلامی گڑتنتر ایران نے سن 2020 کے دوران 980 ٹن سے زیادہ کا مادک پدارتھ پکڑا۔ مادک پدارتھوں کی تسکری کو روکنے کے شیتر میں ہمارے بہت سے فوجی شہید ہوئے اور ہزاروں سینک گھائل ہوئے۔ ہم نے دوسرے پکشوں سے مانگ کی کہ مادک پدارتھوں کی تسکری کو روکنے میں وہ بھی اپنا یوگدان دیں۔ مادک پدارتھوں سے سنگھرش کرنے والی پولیس کے ایرانی پرمکھ نے کل پاکستان کے گرہ منتری کے ساتھ بھینٹ کے ساتھ ہی اسلام آباد میں موجود ودیشی ادھیکاریوں سے بھی بھینٹ وارتا کی۔ سیماورتی سہیوگ، مادک پدارتھوں پر نینترن کے ساتھ ہی دونوں دیشوں کی سیماؤں پر ویاپاری گتیویدھیوں کی بھومیکا پرشست کر سکتا ہے۔ اسلام آباد سے آئی آر آئی بی کے لیے پیمان رحمانی کی رپورٹ۔
کورونا نے برٹن میں وکرال روپ دھارن کر لیا ہے، جس سے نپٹنے میں سرکار اکشم دکھائی دے رہی ہے۔ وستار سے بتا رہے ہیں سید میسم۔
ہاسپٹلز ان انگلینڈ آر ٹریٹنگ۔
برٹن میں سن 2020 میں 25,00,000 کورونا سے سنکرمت تھے، جبکہ سرکار کے حساب سے 74,000 سے ادھک لوگ کورونا سے مارے گئے ہیں۔ اب نئے سال کے آرمبھک دنوں میں اسے کورونا کے نئے اسٹرین کا سامنا ہے، جس میں 20,000 نئے لوگ سنکرمت ہوئے ہیں، جبکہ 2,000 لوگ اس سے مارے گئے ہیں۔ برٹن سے پراپت رپورٹوں کے انوسار دیش میں آئی سی یو بھرے ہوئے ہیں اور سیریس مریضوں کو اسپتالوں تک پہنچانے کے لیے ایمبولینس کی لائنیں لگی ہوئی ہیں، اور پچھلے دو ہفتوں میں ان کی سنکھیا دو گنا ہو چکی ہے۔ برٹن کے میئر، کئی سواستھ ادھیکاریوں اور لیبر پارٹی کے لیڈر اسٹارمر نے مہاماری کے نئے روپ کو سرکار کے ہاتھوں سے انینترت بتاتے ہوئے اس دیش میں تیسرے لاک ڈاؤن کے لگائے جانے کی بات کہی ہے۔ یہ لاک ڈاؤن پورے دیش میں اگلے 24 گھنٹوں میں لاگو ہونا چاہیے۔ یہ نئی استھتی کو نینترت کرنے کے مارگ میں پہلا قدم ہے۔ رپورٹوں کے انوسار کورونا کا نیا اسٹرین 12 سے 16 ورشوں کے کشوروں کے بھیتر 7 گنا تیزی سے پھیل رہا ہے۔ بچوں کے ابھیبھاوک بڑی ویاکلتا سے اسکولوں کی چھٹی یا پھر آن لائن پڑھائی پر زور دے رہے ہیں۔ حالی ہفتوں میں کورونا سے سنکرمت بہت سے ٹیچروں کی موت ہو گئی۔ ٹیچروں کا چنتت ہونا سوابھاوک ہے۔ ایک ماں کے ناطے میں اپنے بچوں کے لیے کسی بھی پرکار کا خطرہ مول نہیں لے سکتی۔ ایسی استھتی میں کہ جب سنکرمتوں کی سنکھیا ایک دم سے بڑھ رہی ہے، سرکار بل دے رہی ہے کہ بچے اسکول میں اپستھت ہوں۔ برٹین کے پردھان منتری دیش ویاپی لاک ڈاؤن کا ورودھ کرتے ہوئے اسکولوں کو اب بھی چھاتروں کے لیے سرکشت مان رہے ہیں۔ اسکول سرکشت ہیں جن کو کھلنا چاہیے، چھاتروں کے لیے بیماری کا پھیلاؤ کا خطرہ کم ہے۔ اسکاٹ لینڈ کی سرکار نے یہاں پر کم سے کم 10 دن کے لاک ڈاؤن کی گھوشنا کی ہے، حالانکہ وہاں پر جن سنکھیا کے انوپات میں سنکرمتوں اور مرتکوں کی سنکھیا کم تھی۔ برٹین میں حالیہ دنوں میں کورونا سے سنکرمتوں اور مرتکوں کی ابھوتپورو سنکھیا درشاتی ہے کہ اچ استر کی سرکشا کے باوجود برٹین کورونا کے نئے اسٹرین کو نینترت کرنے میں اسفل رہا ہے۔ لندن سے آئی آر آئی بی کے لیے مشتبہ قاسم زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
और श्रोताओं अब रुख करते हैं हम भारत का। भारत नियंत्रित कश्मीरी प्रशासन लोगों से सहयोग का आग्रह कर रहा है। सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने कहा है कि जम्मू कश्मीर को तरक्की की हर राह पर ले जाना इस प्रशासन का लक्ष्य है और इस हवाले से हर संभव प्रयास हो रहे हैं। श्रीनगर में एक समारोह को संबोधित करते हुए उन्होंने कहा कि बहुत जल्द श्रीनगर में एक आईटी पार्क और आईटी टावर बनाने जा रहे हैं जो कश्मीर का भविष्य तब्दील कर सकता है। उन्होंने कहा कि नई दिल्ली की मौजूदा प्रशासन ने यह निर्णय लिया है कि जम्मू कश्मीर को तरक्की की हर राह पर ले जाया जाएगा और इसमें कोई भी कॉम्प्रोमाइज नहीं होगा। उन्होंने कहा कि अब जो भी प्रशासन सामने है वो जनता के तई जवाबदेह है और जहां पर भी अगर कोई कोताही नजर आ जाए तो लोगों से हमारी विनती है कि वो उसका नोटिस लें और प्रशासन की नोटिस में लाएं। उन्होंने कहा कि जम्मू कश्मीर में रोजगार हो या तमीर तरक्की हर संभव प्रयास आरंभ कर दिए गए हैं और बहुत जल्द इसका लाभ आम जनता को पहुंचने वाला है। इस बीच कश्मीर घाटी में भारी हिमपात के कारण जमीनी और आसमानी संपर्क बाकी देश और विश्व से कट गया है। श्रीनगर और घाटी के तमाम क्षेत्रों में भारी हिमपात हुआ है। कई क्षेत्रों में 3 फुट के करीब बर्फ रिकॉर्ड की गई। श्रीनगर में बिजली ब्रेकडाउन हुआ था परंतु प्रशासन ने फौरी तौर पर हरकत में आकर बिजली को बहाल कर दिया गया है। श्रीनगर के तमाम मार्गों से तो बर्फ हटाया गया है परंतु अब भी अन्य जिलों को श्रीनगर से जोड़ने का कार्य जारी है। इस बीच कुलगाम के निवासियों ने प्रशासन से मांग की है कि वो इस स्थिति से निपटने के लिए फौरी तौर पर सक्रिय हो जाएं क्योंकि उन्हें काफी मुश्किलात का सामना है। इधर वो मौसम विभाग का कहना है कि अभी जो स्थिति है वो अगले 12 घंटे तक ऐसी ही रहेगी और अगले 12 घंटे तक हिमपात और भी हो सकती है, परंतु उन्होंने कहा कि 6 जनवरी से मौसम में तब्दीली आएगी। सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अभी आपने राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुना, आशा है पसंद आया होगा। राजनीतिक चर्चा के बाद हम आपको पवित्र कुरान की आयतों की व्याख्या पर आधारित कुरानी किस्से सुनवाएंगे, किंतु उससे पहले पेश है साप्ताहिक कार्यक्रम दाइश का नया बसेरा। दाइश का नया बसेरा।
श्रोताओ, कार्यक्रम दाइश का नया बसेरा की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। दोस्तों, ये एक वास्तविकता है कि आतंकवादी गुट दाइश ऐसी जटिल और बहुआयामी योजना है जिसका प्रयोग करके बहुत सी शक्तियां अफगानिस्तान और पाकिस्तान में अपने स्ट्रेटेजिक हित साध रही हैं। इसी बीच क्षेत्र के कुछ देश पश्चिम एशिया में दाइश की मौजूदगी और उसके विस्तार पर कुछ आयामों से नजर लगाए हुए हैं। इनमें से एक आयाम यह है कि सऊदी अरब और संयुक्त अरब इमारात दोनों ही इस्लामी देशों में वहाबी विचारधारा को मजबूत करके अपने राजनीतिक और आर्थिक हित साधना चाहते हैं। इसी प्रकार कुछ देश अपने विरोधी देशों पर राजनीतिक दबाव डालने के लिए दाइश का प्रयोग हथकंडे के रूप में करते हैं। अमेरिका के राष्ट्रीय इंटेलिजेंस काउंसिल के उपाध्यक्ष एवं राजनीतिक विश्लेषक ग्रैहम पुलर का ये भी मानना है कि दाइश ने दुनिया के बहुत से क्षेत्रों से अपने लिए लड़ाके तैयार किए हैं। वे कहते हैं कि सऊदियों ने अपनी वहाबी विचारधारा को सब जगह फैलाने के लिए अतिवाद और चरमपंथ को अपनी कार्यसूची में शामिल कर रखा है। उनका मानना है कि इस्लाम की जो व्याख्या वहाबियत कर रही है वो ठीक है, बाकी सब गलत है, जबकि वास्तविकता कुछ और है। अपनी इसी बात को मनवाने के लिए वो कहते हैं कि वहाबियत ने दाइश जैसे आतंकवादी संगठनों को माध्यम बनाया है। सऊदी अरब उन देशों में सबसे आगे है जो अफगानिस्तान और पाकिस्तान में दाइश के वैचारिक प्रभाव से सबसे अधिक लाभ उठा रहा है। सऊदी अरब की स्ट्रेटेजी ये है कि दाइश को आगे बढ़ाया जाए। ये वो नीति है जिससे किसी सीमा तक जॉर्डन और फारस की खाड़ी के अरब देश सहमत दिखाई देते हैं। सऊदी अरब तथा कथित अपनी इस्लामी सोच के साथ इस्लामी पंथों के बीच एक गलत दावे को पेश करता है और कहता है कि जिस इस्लाम पर वो अमल करता है वही सही है, बाकी गलत हैं। हालांकि इस्लाम के अन्य पंथों का ये मानना है कि वहावी विचारधारा मूल रूप से एक भ्रष्ट विचारधारा है। इतना सब होते हुए ये एक वास्तविकता है कि पेट्रोल डॉलर के सहारे सऊदी अरब लंबे समय से पूरे विश्व में वहावी विचारधारा को फैलाने में लगा है। उसके इस कार्य में पाकिस्तान और अफगानिस्तान की विशेष भूमिका रही है। ये वे देश हैं जिन पर सऊदी अरब की बहुत पहले से नज़र रही है। तुर्की के गिरोसून विश्वविद्यालय के अंतर्राष्ट्रीय मामले में प्रोफेसर अब्बास कारा आगा चली इस बारे में कहते हैं कि सऊदी अरब ने वहावी विचारधारा को फैलाने के उद्देश्य से सन 1978 से अफगानिस्तान में अपना कार्य आरंभ कर दिया था। वहां पर आतंकी गुटों की आर्थिक सहायता सऊदी अरब के राज परिवार की ओर से की जाती थी। इसी के साथ पश्चिम एशिया में अशांति पैदा करने के लिए सऊदी अरब पश्चिम के साथ भी विस्तृत सहयोग जारी रखे हुआ था। ये सारा पैसा सऊदी अरब के अपार प्राकृतिक स्रोतों से अदा किया जा रहा था। सऊदी अरब की इसी नीति के अंतर्गत एक और पाकिस्तान तथा अफगानिस्तान में सैकड़ों मदरसे खोले गए और साथ ही इस्लामाबाद में मलिक फैसल यूनिवर्सिटी के गठन पर भी सहमति बनी थी। इसी प्रकार अफगानिस्तान की राजधानी काबुल में 10 करोड़ खर्च करके एक अन्य विश्वविद्यालय बनाए जाने पर सहमति बनी थी। इन बातों को दक्षिण एशिया में वहावी विचारधारा को फैलाने के स्पष्टतम उदाहरण के रूप में देखा जाता है। सऊदी अरब की ओर से अतिवाद और चरमपंथ का समर्थन तथा अफगानिस्तान में इसके विस्तार को तालिबान के गठन और बाद में दाइश की सक्रियता के रूप में देखा जा सकता है। इस प्रकार ये कहा जा सकता है कि सऊदी शासन व्यवस्था की ओर से अपनी विचारधारा को लागू कराने के लिए आर्थिक सहायता के साथ जिस आदर्श को पेश किया गया वो दाइश के रूप में सामने आई और वर्तमान समय में वो अफगानिस्तान और पाकिस्तान में भी अपने पैर फैला रही है। पाकिस्तान और अफगानिस्तान में तालिबान और अलकायदा की अक्षमता के कारण चरमपंथ के समर्थकों को अब दाइश से बहुत उम्मीदें हैं। अफगानिस्तान और पाकिस्तान जैसे देशों में सऊदी अरब के लक्ष्य बहुत ही स्पष्ट हैं। वहावी विचारधारा जहां पर सुन्नी मुसलमानों के चारों पंथों के विरुद्ध है वहीं पर ये शिया विरुद्ध भी है। इससे ये निष्कर्ष निकाला जा सकता है कि वहावी विचारधारा मुसलमानों के किसी भी पंथ से मेल नहीं खाती है। रियाज अपनी वहावी विचारधारा को केवल अफगानिस्तान और पाकिस्तान तक ही सीमित नहीं करना चाहता बल्कि वो इसे केंद्रीय एशिया के देशों चीन और भारत सहित संसार के बहुत से क्षेत्रों में व्यापक करना चाहता है। अपनी बात को सही सिद्ध करने के लिए सऊदी अरब ने शिया बेल्ट का उल्लेख किया है। वहावी विचारकों का मानना है कि शिया बेल्ट के मजबूत होने से वहावियत को बहुत नुकसान हो सकता है, इसलिए उन्होंने इसके विरुद्ध दुष्प्रचार तेज कर दिए हैं। उनका मानना है कि अगर हम ईरान को सीमित करने में सफल हो जाते हैं तो फिर इस्लामिक क्रांति की विचारधारा और धार्मिक लोकतंत्र के विचार का हम डटकर मुकाबला कर सकते हैं। इस नीति को व्यवहारिक बनाने के उद्देश्य से दाइश ने सांप्रदायिक हिंसा और शिया सुन्नी मतभेदों को हवा देने जैसे मुद्दों पर ध्यान केंद्रित किया है। इस प्रकार कहा जा सकता है कि सऊदी अरब के हिसाब से अफगानिस्तान और पाकिस्तान की दाइश की जिम्मेदारी ये बनती है कि वो पश्चिम एशिया और दक्षिण एशिया में वहावी विचारधारा को मजबूत करने के लिए परिस्थितियों को अनुकूल बनाए। अफगानिस्तान में राजनीतिक मामलों के एक टीकाकार मुजफ्फर दर सूफी कहते हैं कि सऊदी अरब न केवल पिछले कुछ वर्षों से तालिबान के समर्थक के रूप में सक्रिय रहा है बल्कि उसने अलकायदा और दाइश सहित अन्य आतंकवादी गुटों की भी सहायता की है। इस बात के पुष्ट व ठोस प्रमाण मौजूद हैं कि सऊदी अरब ने आतंकी और चरमपंथी गुटों की खुलकर वित्तीय एवं सैन्य सहायताएं की हैं। जानकार ये कहते हैं कि सऊदी अरब ने सांप्रदायिकता को अफगानिस्तान के तुलना में पाकिस्तान में बड़ी आसानी से पहुंचाया है। इसकी एक वजह यह है कि रियाज ने पाकिस्तान में मदरसे खुलवाने में बहुत बड़े पैमाने पर पैसा लगाया जिससे उसका मुख्य लक्ष्य वहां पर पढ़ने वालों के मन में सांप्रदायिक विचारों और मतभेदों को भरना था। यही काम अफगानिस्तान में थोड़े विलंब से आरंभ हुआ। जब से अफगानिस्तान में दाइश का प्रभाव और उसकी गतिविधियां बढ़ी हैं उस समय से जानकार इस देश को इराक और सीरिया जैसी स्थिति के प्रति सचेत करते आ रहे हैं। इस बारे में सन 2014 में इस्लाम टाइम्स में एक रिपोर्ट प्रकाशित की गई थी। इसमें यासिर लतीफ हमदानी लिखते हैं कि इस बात की प्रबल संभावना पाई जाती है कि सऊदी अरब का समर्थन प्राप्त चरमपंथी खेल को अब पाकिस्तान लाया जा रहा है। इस लेख में बताया गया है कि ये काम इसलिए संभव है क्योंकि पाकिस्तान के कुछ राजनैतिक दल इस बात की अनुमति देते हैं। इन बातों से ये नतीजा निकाला जा सकता है कि दाइश जैसे खूंखार आतंकवादी गुट का आर्थिक राजनैतिक तथा सैन्य समर्थन करके सऊदी अरब अपने दृष्टिगत चरमपंथी विचारों को अधिक से अधिक विस्तृत करने की चेष्टा में है। इसी के साथ सऊदी अरब को अब ये उम्मीद है कि अमेरिकी लक्ष्यों की प्राप्ति के लिए इन चरमपंथी गुटों को ईरान, रूस और चीन के विरुद्ध भी प्रयोग किया जा सकता है। तो श्रोताओं, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक के लिए हमें अनुमति दें। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآن قصے۔
دوستوں، کارکرم قرآنی قصے کی اگلی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ اختر رضوی کا سلام سویکار کریں۔ دوستوں، پچھلے کارکرم میں ہم نے اسلام میں شراب اور جوئے کو کیوں حرام قرار دیا گیا تھا اس پر چرچا کی تھی۔ ہم اسی وشے کو جاری رکھتے ہیں۔ دوستوں، ہم نے اسلام دھرم میں شراب اور جوئے کو حرام کیے جانے کے بارے میں عبد الرحمن بن عوف کی ایک گھٹنا آپ کو سنائی تھی، جس کے بعد پیغمبر اسلام نے شراب کے حرام ہونے سے سمبندھت آیت سنائی تھی۔ پیغمبر اسلام نے سورہ نساء کی آیت سنکھیا 43 کے آرمبک بھاگ کی تلاوت کی، جس میں ایشور کہتا ہے، ہے ایمان والوں، نشے اور مستی کی حالت میں نماز کے نکٹ نہ جاؤ یہاں تک کہ تمہیں پتا رہے کہ تم کیا بول رہے ہو، اور جب ناپاک و اپوتر استھتی میں ہو تو مسجد میں نہ جاؤ جب تک کہ اسنان نہ کر لو۔ اگر دھیان دیا جائے تو پتہ چلے گا کہ نماز واسطو میں ایک پرکار سے ایشور اور اس کے بندے کے بیچ کی وارتا ہے۔ سوبھاوک سی بات ہے کہ نشے کی حالت میں یہ کام کسی بھی استھتی میں اچت نہیں ہے، کیونکہ نشے میں ہوش نینترن میں نہیں رہتے، اس لیے نماز پڑھنے کے لیے سامان استھتی میں ہونا آوشک ہے۔ سورہ نساء کی اس آیت کے آنے کے بعد بہت سے ایسے لوگوں نے جو شراب پیا کرتے تھے اس کا پینا ہمیشہ کے لیے چھوڑ دیا۔ اسلام کے ادے کال میں کچھ لوگ شراب کا سیون کرتے تھے، جن کے بارے میں ایک گھٹنا کچھ ایتیہاسک پستکوں میں ملتی ہے۔ اس گھٹنا کے بارے میں بتایا گیا ہے کہ ایک بار مدینہ نگر کے مول نواسیوں میں سے ایک کے گھر پر کچھ لوگ مہمان تھے۔ ان لوگوں نے کھانا کھانے کے بعد اتنی ادھک شراب پی لی کہ وہ مست ہو گئے۔ نشے کی حالت میں وہ ایک دوسرے سے لڑنے لگے۔ وہاں پر موجود ایک ویکتی نے اونٹ کے جبڑے کی ہڈی سے عبد الرحمن بن عوف پر حملہ کر دیا، جس سے عوف کا سر پھٹ گیا۔ اس کے بعد انہوں نے کفار قریش کے وہ شعر پڑھنے آرمبھ کر دیے جو انہوں نے بدر نامک یدھ میں اپنے پوروجوں کی پرشنسا میں پڑھے تھے۔ جب یہ بات پیغمبر اسلام کو پتہ چلی تو وہ بہت ہی ناراض ہوئے۔ اس کو سنتے ہی وہ اس استھان پر پہنچے جہاں پر ایسا ہوا تھا۔ اس کے بعد انہوں نے وہاں پر اپستھت لوگوں کو ان کے انوچت کام کے کارن انہیں اپدیش دیتے ہوئے نصیحت کی۔ بعد میں انہوں نے سورہ بقرہ کی آیت سنکھیا 219 کو پڑھا، جس کا انواد ہے، ہے پیغمبر، وہ تم سے شراب اور جوئے کے بارے میں پوچھتے ہیں، کہہ دو ان دونوں میں بڑا پاپ ہے اور لوگوں کے لیے یدپی کچھ بھوتک لابھ بھی ہے، پرنتو ان کا پاپ ان کے لابھ سے کہیں بڑھ کر ہے۔ اس آیت میں کہا گیا ہے کہ شراب اور جوئے دونوں میں بڑا پاپ ہے، کنتو کچھ بھوتک لابھ بھی ہیں، کنتو ان کا پاپ ان کے بھوتک لابھوں سے کہیں بڑھ کر ہے۔ حالانکہ شراب بنا کر بیچنے میں لوگوں کو کچھ آرتھک لابھ ہو سکتا ہے یا جوئے میں جیت کر ایک پکش کو کافی پیسہ مل سکتا ہے، پرنتو ان دونوں کی ساماجک، نیتک، شاریرک اور انی برائیاں ان کے ودت فائدے سے کہیں بڑھ کر ہے، اتا دونوں کو چھوڑ دینا ہی بہتر ہے۔ دوستوں، ایک بار عباسی خلیفہ مہدی نے امام موسیٰ کاظم علیہ السلام سے پوچھا کہ کیا ایشور کی کتاب میں شراب کو حرام بتایا گیا ہے؟ اس نے کہا، سورہ بقرہ کی آیت سنکھیا 219 سے یہ تو سمجھ میں آتا ہے کہ شراب نہیں پینی چاہیے، کنتو اس میں یہ نہیں کہا گیا ہے کہ شراب کا پینا حرام ہے۔ اس کے جواب میں امام موسیٰ کاظم نے مہدی سے کہا، ایشور کی کتاب میں شراب کو حرام بتایا گیا ہے۔ انہوں نے کہا، اس آیت میں ایک شبد اسم کا پریوگ ہوا ہے جس کا ارتھ ہوتا ہے پاپ۔ یہ پاپ ایک مہا پاپ ہے جو حرام ہے، ایشور نے اسے برا کام بھی بتایا ہے۔ امام نے پہلے سورہ مائدہ کی آیت سنکھیا 90 کی تلاوت کی، جس کا ارتھ ہے، ہے ایمان والوں، نسندے، شراب، جوا، مورتیاں اور پانسے، یہ سب شیطان کے گندے کرم ہیں، تو ان سے دور رہو تاکہ تم سفل ہو سکو۔ بقرہ آیت کی سنکھیا 219 کے دوسرے حصے میں ایشور کہتا ہے، اور وہ تم سے پوچھتے ہیں بھلائی کے مارگ میں کیا خرچ کریں، کہہ دو کہ جو تمہاری آوشکتا سے ادھک ہو۔ اس پرکار ایشور تمہارے لیے اپنی آیتیں سپشٹ کرتا ہے تاکہ شاید تم سنسار اور پلے کے بارے میں سوچ بچار کرو۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سے کیا جانے والا ایک انیہ پرشن اناتھوں کی دیکھ بھال کے سمبندھ میں تھا، کیونکہ کچھ مسلمانوں نے اس بھے سے کہ کہیں اناتھوں کا مال
ان کے مال سے مل نہ جائے ان کے بھوجن اور برتن تک کو الگ کر دیا تھا، اور اس کارن وہ انہیں کافی کٹھنائی ہو رہی تھی۔ پیغمبر نے اس پرشن کے اتر میں بھی ایشوریہ سندیش کے آدھار پر کہا، جو بات مہتوپورن ہے وہ اناتھوں کے کام میں اچھائی اور سدھار ہے، اس کی اس پرکار دیکھ بھال کی جائے جس میں اس کا فائدہ ہو، نہ یہ کہ اناتھوں کا مال اپنے مال سے مل جانے کے بھے سے تم ان کی دیکھ بھال کا دائتو ہی سویکار نہ کرو یا انہیں اکیلا چھوڑ دو۔ ان کے جیون اور تمہارے جیون کے ملنے میں اس سمے تک کوئی رکاوٹ نہیں ہے جب تک ان کا مال برباد نہ ہو یا تم ان کے مال سے انوچت لابھ نہ اٹھاؤ۔ جان لو کہ ایشور تمہارے کرموں کو دیکھ رہا ہے اور بھلا چاہنے تتھا برا چاہنے والوں کو الگ الگ پہچانتا ہے۔ ایشور نہیں چاہتا کہ تم کٹھنائیوں میں پڑو، اس لیے اس نے اناتھوں کے مال کو اپنے مال سے الگ رکھنے کا آدیش نہیں دیا، اتا تم لوگ سوئم اس کا دھیان رکھو۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شروتا، ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم قرآنی قصے، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ ایران کا کہنا ہے کہ جنرل قاسم سلیمانی کی ہتیا سرکاری آتنکواد کا نمونہ ہے۔ بھارت میں جنرل قاسم سلیمانی کی برسی کے سمبندھ میں انیک کاریکرم آیوجت ہوئے ہیں۔ سعودی عرب نے قطر کا گھیراؤ ختم کرنے کا فیصلہ کیا ہے۔ پوری دنیا میں کشمیر سوادھینتا دیوس کے روپ میں منایا جا رہا ہے۔ تو شوتو، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ۔